यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सरकार गठन भएको 1 वर्ष पूरा। 1 वर्षको अवधिमा सुशासन र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आगामी दिनमा कार्यशैली परिवर्तन सहित जनतामा थप आशा जगाउने प्रधानमन्त्रीको घोषणा। मुलुकको विकासमा टेवा पुर्याउने र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति निर्माण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। जाजरकोट भूकम्प प्रभावितका लागि 11,300 भन्दा बढ़ी अस्थायी आवास निर्माण सम्पन्न। र गाजामा युद्ध नरोकिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चेतावनी। इजरायली आक्रमणमा परि हालसम्म करिब 21,000 प्यालेस्टाइनीको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको 1 वर्षको अवधिमा सुशासन प्रवर्धन, सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र आगामी दिनमा कार्यशैली परिवर्तन सहित जनतामा थप आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ। सरकार गठन भएको 1 वर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधानको कार्यान्वयनका लागि सबै दलसँग मिलेर जान आफू तयार रहेको बताउनुभयो।
म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु, किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी। यो 1 वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी, प्रशासन, नागरिक समाज, संचार जगत र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु। शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन, संविधान कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विषय कार्यान्वयन गर्न तथा राष्ट्रिय महत्वका अन्य विषयहरूमा सहकार्यका लागि प्रमुख प्रतिपक्ष लगायत अन्य राजनीतिक दलसँग संवाद र समझदारीका लागि म निरन्तर प्रयत्नशील रहेको छु। हामी मिलेर यो देश बनाउन सक्छौं र बनाउँछौं। यो प्राचीन देशले आफ्नो इतिहासको नयाँ र शानदार अध्याय लेख्नै बाँकी छ, जुन हामी मिलेर लेख्नेछौं।
प्रधानमन्त्री प्रचण्डले अब 2080 दशक तीव्र विकासको दशक हुने र नागरिकले महसुस गर्ने गरी विकास गरिने बताउनुभयो। सबै राजनीतिक दल, नागरिक समाज र राज्यका निकायहरूलाई क्रमभंगताको अपील गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अबका शीर्ष बैठकहरू सत्ताको वितरण गर्न नभई विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न शीर्ष बैठक बस्ने घोषणा गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नकारात्मक सोच र हीन भावनाले समाजको सृजनात्मकता नै ह्रास आउने खतरा बढ़ेको तर्फ सचेत रहन पनि सबैमा आग्रह गर्नुभयो।
के देशमा साँच्चै केही नभएकै हो? के देश पूर्ण रूपमा सम्भावनाहीन बन्दै गएकै हो त? नकारात्मकता र हीन भावनाले हामी कहाँ सम्भव काम पनि असम्भव बनाइरहेको छ र हामीले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेका छौं भन्ने तथ्यलाई स्थापित गर्न म हाम्रो विद्युतीकरण र त्यसका सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्न चाहन्छु। म दोस्रो पटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा झण्डै 18 घण्टासम्मको लोड सेडिङलाई नियति मानिएको थियो, जबकि ठूलो जनसंख्या त्यतिखेर विद्युतको पहुँच भन्दा बाहिर नै थियो। आज लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको छ। वर्षा याममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत निर्यात गर्ने ठाउँमा पुगेको छ। विगत 1 वर्षमा 700 मेगावाटसम्म विद्युत निर्यात गरी ₹15,27,00,000,000 बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 31.28% बढ़ी हो। विगत 7 वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता बढ़ेर 2892 मेगावाट पुगेको छ, जसमध्ये करिब 541 मेगावाट त यही 1 वर्षमा मात्र थप भएको छ। विगतका हिसाबले यो 1 वर्ष करिब 80 वर्ष बराबर हो।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशका आर्थिक सूचकहरू सकारात्मक हुँदै गए पनि सोचे अनुसार आर्थिक वृद्धि हासिल हुन नसकेकाले सरकारवाला सबै पक्षसँग छलफल गरी यसको समाधान खोजिने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले पूँजीगत खर्च गर्ने क्षमताको सुधारका लागि बजेट निर्माणको प्रणालीमा परिवर्तन गरी जनप्रतिनिधि र आम नागरिकको समेत सुझाव समावेश गरिने बताउनुभयो।
नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु। सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकको समेत पर्याप्त सुझाव लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेश गर्ने हाम्रो तयारी छ। त्यसमा प्राप्त सुझाव समेत समेटी नीति तथा कार्यक्रम र त्यसकै आधारमा बजेटलाई अन्तिम रूप दिने गृह कार्यमा म छु। यसबाट नीति तथा कार्यक्रम र बजेटमा सबैको सहभागिता र अपनत्व स्थापित भई कार्यान्वयन पनि सहज हुने मेरो विश्वास छ। यो एक वर्षको अवधिमा 292 अरब 51 करोड रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ। आगामी वैशाखमा लगानी सम्मेलन अगाडि नै आवश्यक कानूनी र व्यवहारिक सुधार गर्न मैले सरकारवाला निकायहरूलाई क्रियाशील बनाइसकेको छु।
प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष कार्यकालमा कोरोना संक्रमणपछि संकटमा परेको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र नेपाल भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर बनाउने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ लगायतका सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा उच्च पदस्थ व्यक्तिहरूलाई कानूनले छुनै सक्दैन भन्ने गलत मनोविज्ञान बन्दै गएको अवस्थामा सरकारले नक्कली भूटानी शरणार्थी ललिता निवास र सुन तस्करी प्रकरणमा सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याएको र यसले अहिलेको शासन व्यवस्थाप्रति जनताको विश्वास बढ़ाउन समेत सहयोग पुर्याएको बताउनुभयो।
मैले संसदमा शुरूकै दिन गरेको संकल्प थियो सुशासन। देशमा एउटा भीआईपी कल्चर स्थापित भइरहेको थियो। हाई प्रोफाइलहरूलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध यातायात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कार्यवाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेकै छ। कहिल्यै कानूनले नछुने ठानिएका उच्च पदस्थ कानूनको नियन्त्रणमा आए देशमा पहुँच होइन विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कुनै लापरवाही गरेन। यसबाट कानूनको सर्वोच्चता मात्र होइन लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ। त्यसैले मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण भनेको छु। यो क्रम निरन्तर जारी रहनेछ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले गएको एक वर्षको अवधिमा सरकारले समयमै 4,01,000 मेट्रिक टन रासायनिक मल उपलब्ध गराई किसानलाई मलको अभाव हुन नदिएको, सतह र भूमिगत सिंचाई आयोजनाहरूबाट थप 21,169 हेक्टरमा सिंचाई सुविधा पुर्याइएको र 296 डिप ट्यूबवेल एवं 3,244 स्यालो ट्यूबवेल सिंचाई प्रणालीहरू निर्माण भएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा राज्यले गरेको लगानी अनुसार उत्पादकत्वमा वृद्धि गर्न कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने, सरकारी निजी विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढ़ाउन कृषि क्षेत्रमा लगानी दशक 2080-2091 घोषणा गरी अगाडि बढ़ने र तराईका सबै क्षेत्रमा सिंचाई सुविधा सुनिश्चित गरी तरकारी तथा खाद्यान्नको उत्पादन बढ़ाउने तयारी भइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएपछि भएका उच्चस्तरीय भ्रमणबाट भारत र चीन लगायतका मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध स्थापित भएको र COP28 नेपालको सहभागिता र प्रस्तुतिले विश्वको ध्यान खिच्न सफल भएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताउनु भएको छ। 20 राष्ट्रिय ज्यापू दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएकाले सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ। काठमाण्डुको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको 65 वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्न रोजगारी र सिपमूलक शिक्षा दिन जरूरी रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको 10 वार्षिकोत्सव तथा नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 68 वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनिया राजदूतावासको समन्वयमा साउथ एसिया नेटवर्क टेलिभिजन मीडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना नेपाल मीडिया शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको र लाभ लिइरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जनता समाजवादी पार्टी जसपा नेपालको आज बसेको बैठकमा सांगठनिक प्रस्ताव उप छलफल भएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं संगठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँडको प्रस्तावमाथि छलफल भएको पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाको आज स्थलगत अनुगमनका क्रममा मन्त्री बस्नेतले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताउनुभयो। मन्त्री बस्नेतले कर्णाली नदी नियन्त्रणमा तटबन्ध असफल भएकाले त्यसको विकल्पमा काम भइरहेको बताउनुभयो। मन्त्री बस्नेतले आयोजनाको काम समयमै सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिनुभयो। मन्त्री बस्नेतले कर्णाली नदीबाट राज्यले उल्लेख्य लाभ लिन सकिने जनाउँदै तल्लो कर्णाली हाइड्रो पावर सञ्चालनको गृह कार्यमा सरकार लागेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रूपमा मापन गरिनुपर्ने बताउनु भएको छ। आज सिन्धुपाल्चोकको 12 BC नगरपालिका 3 ठूलो पलाती स्थित क्षेमादेवी माध्यमिक विद्यालयको 73 वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रममा मन्त्री बस्नेतले पछिल्ला वर्ष विद्यार्थीको शैक्षिक स्तर खस्किएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा परि गत 24 घण्टामा 241 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै 100 भन्दा बढ़ी हवाई कार्यवाही गरिएको स्वीकारेको छ। यो सँगै गाजा क्षेत्रमा मृत्यु हुनेको संख्या करिब 21,000 पुगेको छ। अक्टोबर 7 गाजा क्षेत्रबाट हमासले इजरायली सीमा क्षेत्रमा प्रवेश गरी 1200 भन्दा बढ़ीको हत्या गरेपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने निर्णय लिएको थियो। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताउनु भएको छ। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताउनुभयो। अर्थमन्त्री महतले नेपालमा लगानीबारे नकारात्मक प्रचार गरेर लगानीको वातावरण विथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको बताउनुभयो। अर्थमन्त्री महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो। राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायलाई सम्बोधन गरेको बताउँदै अर्थमन्त्री महतले नीतिगत ब्याजदर घटेको र त्यसको प्रभाव बैंकहरूमा देखिन थालेको समेत बताउनुभयो।
पर्साको वीरगंजमा जारी प्रो क्लब T20 च्याम्पियनशीपमा नेपाल पुलिस क्लबले पर्सा क्लब 11 25 रनले पराजित गरेको छ। जितको लागि 125 रनको विजय लक्ष्य पछ्याएको पर्साले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 79 रन बनायो। पर्साका पवन सराफले 26 बलमा 1 चौका र 3 छक्का सहित सर्वाधिक 32 रन बनाए। सन्दीप लामिछानेले 23, सूरज पटेल 17, अनिल शाह र रूपेश सिंहले समान 15 रन बनाउँदै आउट भए। अलराउण्ड प्रदर्शन गरेका पुलिसका करण केसीले 2 विकेट लिँदा ललित राजवंशी र सागर ढकालको नाममा पनि समान 2 विकेट रह्यो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो राजेन्द्र शाही। अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकार गठन भएको एक वर्ष पूरा एक वर्षको अवधिमा सुशासन र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आगामी दिनमा कार्यशैली परिवर्तन सहित जनतामा थप आशा जगाउने प्रधानमन्त्रीको घोषणा। मुलुकको विकासमा टेवा पुर्याउने र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति निर्माण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। जाजरकोट भूकम्प प्रभावितका लागि 11,300 भन्दा बढ़ी अस्थायी आवास निर्माण सम्पन्न र गाजामा युद्ध नरोकिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको चेतावनी। इजरायली आक्रमणमा परि हालसम्म करिब 21,000 प्यालेस्टिनीको मृत्यु। राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।